आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
क्षमा विराजमान प्रभु परमेश्वरलाई महिमा, अति उच्चमा विराजमान प्रभु परमेश्वरलाई महिमा, स्तुति प्रशंसा आज अनि सर्वदा, स्तुति प्रशंसा आज अनि सर्वदा, तारा पृथ्वी समुद्र वहाँको सृष्टि हुन्, आकाशका तारा पृथ्वी समुद्र वहाँको सृष्टि हुन्, लिनुहोस् प्रभु
प्रभु राजगर्नु सधैँ मेरो
जीवनमा अति उच्चमा विराजमान प्रभु परमेश्वरलाई महिमा अति उच्चमा विराजमान प्रभु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
तपाई सबैलाई मेरो जय मसीह छ। आशा गर्दछु कि तपाईहरू उही दयालु प्रभुको अनुग्रहमा कुशलै हुनुहुन्छ। यही नै प्रभुसँग हाम्रो प्रार्थना अनि कामना छ। मित्र, यो पनि तपाईहरूलाई अवगत गराउन चाहन्छौ कि तपाईहरूलाई हामीले भुलेका छैनौं। तपाईहरू हाम्रो हृदयमा हुनुहुन्छ। तपाईहरूको निम्ति हामी सधैँ नै प्रार्थना गरिरहेका छौ। विशेष गरेर तपाईहरू ज जसले आफ्ना प्रार्थनाका विषयहरू हामीलाई पठाउनु भएको छ। मित्र, यदि कुनै प्रार्थनाका विषयहरू छन् भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई लेखी पठाउन सक्नुहुन्छ। हामी निश्चय नै तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ अनि यही नै हामी तपाईँहरूको निम्ति गर्न सक्छौ। साथै यो पनि सुझाव दिन चाहन्छौ कि सधैँ नै यस बाइबल अध्ययन कार्यक्रममा सम्मिलित भइकन परमेश्वरको आशिष पाउनुहोला। आफ्ना मित्रहरूलाई पनि आफ्ना परिवारहरूलाई पनि सुन्न दिनुहोला, ताकि उनीहरूले पनि यस कार्यक्रमबाट आत्मिक आशिषहरू पाउन सकुन्। अनि यो पनि हामी आशा गर्दछौ कि निरन्तर पत्रचार गर्न भुल्नुहुने छैन। हामी तपाईँहरूका पत्रको प्रतीक्षामा छौं। जब जब हामी तपाईँको पत्रहरू पाउँदछौ त हामी धेरै खुसी हुँदछौ, हामीलाई आनन्द लाग्छ र यसले हामीलाई धेरै नै उत्साह साथै साहस दिन्छ, किनकि हामीलाई थाहा हुन्छ कि तपाईँहरू हामीसँग हुनुहुन्छ, हाम्रो निम्ति प्रार्थना गरिरहनुहुन्छ र हामीलाई भुल्नु भएको छैन। मित्र, यही नै आत्मीय संगति सधैँ नै भइरहोस्, यही नै हाम्रो आशा छ र हाम्रो इच्छा छ। त आउनुहोस् अब हामी छोटो प्रार्थना गरौं, त्यसपछि वचन अध्ययनमा प्रवेश गरौं। हे अति नै दयालु प्रभुजी, तपाई मात्र हाम्रो प्रभु हुनुहुन्छ जसमा हामी सधैँ नै कुनै पनि परिस्थितिमा भर पर्न सक्छौ, तपाईँमा पुकार गर्न सक्छौ अनि तपाईँमा हामी सहारा पाउँछौ, शरण पाउँछौ। प्रभुजी, तपाई जस्तो प्रभु पाउने काम हाम्रो निम्ति कति महान कुरा छ, जसले हामीलाई सधैँ नै हरपल सम्भाल्दछ। धन्यवाद छ प्रभुजी तपाईँको असीम प्रेम कृपाको लागि कि हामी जस्तो व्यक्तिहरूमाथि तपाईँले दर्शाइरहनु भएको छ, देखाइरहनु भएको छ। प्रभुजी, हामी यसको सट्टामा तपाईँलाई दिने केही कुरा छैन र केही कुरा दिन सक्दैनौ, तर हामी केवल यही नै भन्न सक्छौ कि हृदयदेखि नै तपाईँलाई हामी प्रेम गर्छौ र धन्यवाद दिन्छौ तपाईँको पकारको निम्ति, भलाइको निम्ति। प्रभुजी, आफ्नो वचनद्वारा हामीलाई आज पनि विशेष कुरा सिकाउनुहोस् जुन हाम्रो जीवनको निम्ति, हृदयको निम्ति आवश्यकता छ। सम्पूर्ण प्रार्थना तपाईँको हातमा राख्दै यो छोटो बिन्ती प्रभु येशु ख्रिष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन उपदेशक 10 अध्याय 12 पददेखि 11 अध्याय 1 देखि 20 पदसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ उपदेशक 10 अध्याय 12 पददेखि। यहाँ यस प्रकार लेखिएको छ, बुद्धिमान मानिसको वचनले निगा प्राप्त गर्छ, तर मूर्खको जिब्रो नै त्यसको बर्बादीको कारण कारण हुन्छ, तर मूर्खको जिब्रो नै त्यसको बर्बादीको कारण हुन्छ। साथै उसको जिब्रोको कारण उसका आसपासमा हुने मानिसहरू पनि बर्बाद हुन्छन्। यसको जिब्रोले तिनीहरूको इमान, इज्जत, प्रतिष्ठामा दाग धब्बा लगाइदिन्छ, खराब दोष, गलत दोष आरोप लगाएर। त्यसकारण हामी मित्रहरू बनाउने काममा र सही प्रकारका मित्रहरू चुन्ने काममा अति नै धेरै होसियारी हुनुपर्छ। जब म बाइबल कलेजमा सिकाउँथे, म सधैँ नयाँ विद्यार्थीहरूलाई सल्लाह दिन्थे, तिमीहरू यहाँ मित्रहरू बनाउँछौ, त्यो मित्र जीवनभरिको लागि तिमीहरूसँग मित्र हुनेछ, त्यस्तो मित्रता बनाऊ। अरू त के, तिमीहरूले आफ्नो मित्र यहाँ भेट्न सक्छौ, अनि निश्चय नै तिनीहरू मध्ये कोही कोहीले पाए। त्यसकारण तिमीले बनाउने मित्रहरूको बारेमा अति नै होसियार हो। जब मेरो भतिजी कलेजमा गइन्, म तिनलाई उही सल्लाह दिएँ। मैले तिनलाई भने, तिनीसँग आफ्नो सम्पूर्ण जीवनको सबभन्दा महान, केही अद्भुत मित्रहरू बनाउने अवसर पाउनेछौ। तर मैले तिनलाई आफ्नो मित्रहरू चुन्ने काममा होसियार हुन सल्लाह दिए। त्यहाँ कोही कोही मानिसहरू छन् जो नाग साँप जस्तै खतरनाक छन्। तिनीहरूले कहिले पनि डस्न सक्छन्, विश्वासघात गर्न सक्छन् वा गलत कुरातिर डोर्याउन सक्छन्। त्यसकारण यस कुरामा होसियारी हौ। आगे पद 13 र 14 पदमा भनिएको छ, त्यसले अर्थहीन कुरा गरेर शुरू गर्छ र अन्त्यमा घोर उपद्रवमा टंग्याउँछ। मूर्खले बात गरेको गरेकै हुन्छ, तर के हुने हो सो कसैले जान्दैन, र त्यसपछि के आउने हो कसैले बताउन सक्छन। यो कति सत्य छ। तपाईँले आफ्नो जीवनमा यस्ता मानिसहरूलाई भेट्नु भएको छ होला। मैले आफ्नो जीवनमा यस्ता मानिसहरू भेटेको छु। आगे 16 पदमा भनिएको छ, जुन देशमा कमारा राजा हुन्छ र त्यसका भारदारहरूले एका बिहानै भोज लगाउँछ, त्यस देशलाई धिक्कार छ। अर्को शब्दमा, त्यस देश तलाई धिक्कार जब तेरो राजा बच्चा छ र तेरो भारदारहरू अधिकारीहरू बिहानै भोज खान्छन्। उचित रूपमा प्रजाहरूलाई शासन गर्न र आफ्नो मुलुकको निम्ति आशिषको कुरा बन्ने सट्टामा तिनीहरूले आफैलाई भोग सुख विलासमा दिन्छन्, त्यस्तो मुलुक धिक्कार भनेर सुलेमान भन्छन्। अनि 17 पदमा भन्छन्, त्यो देश सुखी हो जसका राजा भला घरानामा जन्मेका छन् र तिनका भारदारहरू दिनमा आफ्नो ठिक भोजन गर्छन् र मतवालाले जस्तै गर्दैनन्। मित्र, हाम्रो मुलुकमा मात्र होइन, विश्वको प्राय सबै मुलुकमा सबभन्दा ठूलो समस्या मध्य रक्सी हो। यसले देशलाई र समाजलाई, व्यक्ति विशेषलाई र परिवारलाई, स्वास्थ्यलाई, आर्थिक अवस्थालाई बर्बाद गर्यो, गरिरहेको छ र गर्नेछ। तर यो कुरा अझै मानिसहरूको मनमा घुसेको छैन। दुःखको कुरा यो हो कि ठूला बडा धनी मानिसहरूको पार्टी रम विस्कीको बेगर त चल्दै चल्दैन। अरू त के, अधिकारमा हुने शासकहरू पनि यसबाट निर्दोष छैनन्। भनिएको छ, त्यो देश सुखी हो जसका राजा भला घरानामा जन्मेका छन् र तिनका भारदारहरू दिनमा आफ्नो ठिक भोजन गर्छन् र मतवालाले जस्तै गर्दैनन्। अनि 18 पदमा भन्छन्, यदि घरको मालिक व्यापार भाई छ भने घरको धुरी भत्कन्छ, औ यदि त्यो अल्छे छ भने घरै ढल्छ। यो अल्छेपनको काम गर्न इन्कारको दोष हो, दशा हो। यो कुरा मुलुकमा, परिवारमा, व्यक्ति विशेषमा, मण्डलीमा पनि लागू छ। अनि 19 पदमा भनिएको छ, भोजनले आनन्द दिन्छ औ दाग मध्यले जीवन प्रसन्न तुल्याउँछ, तर यी सबै गराउने रूपियाँ पैसा नै हो। मित्र, यो नै दृष्टिकोण संसारको मानिसको हो, अनि यो नै दृष्टिकोण हजारौं मानिसहरूको छ। तर वास्तविकता यो हो कि मध्यले कहिले पनि जीवनको प्रसन्न तुल्याउँदैन, बरु यसले बर्बाद गर्दछ। यसले सम्बन्ध बर्बाद गर्दछ, यसले परिवारलाई बर्बाद गर्दछ, यसले शरीरलाई बर्बाद गर्दछ, यसले हरेक कुरालाई बर्बाद गर्दछ। राजाको विरूद्धमा कुरा नगर। अमित्र, हाम्रो प्रधान शासक चाहे जस्तो सुकै होस्, चाहे जुन सुकै पार्टीको होस्, उसको पार्टीको विचार दृष्टिकोण जस्तो सुकै होस्, हामीले उसलाई विरोध गर्नु हुँदैन। बरु हामीले आफ्नो शासकलाई आदर गर्नुपर्छ। पहिलो पत्रुस 2:17 पदमा पत्रुस भन्छन्, त्यसपछि हामी 11 अध्यायतिर लागौं। यो अध्यायले असल कर्मवादी, डु गुडर, नैतिकवादीको लागि, त्यो मानिस जो असल जीवन जिउन चाहन्छ र त्यस्तो मानिस बन्न चाहन्छ जो न त तातो न चिसो, त्यस्ता मानिसहरूले पछ्याउन उक्तम पाठ कोर्स दिन्छ। उपदेशक 11:1 पदमा भनिएको छ, आफ्नो अन्न पानीमा फ्याँक, किनकि धेरै दिन पछि तैले त्यसलाई पाउनेछस्। अमित्र, यसको मतलब असल काम गर्नलाई नडराऊ, यद्यपि इनाम पुरस्कार आउनमा अबेर भए तापनि। अनि दुई पदमा भनिएको छ, सात र आठ जनालाई पनि भाग दे, किनकि देशमा कस्तो विपत्ति आइपर्ला तैले जान्दैनस्। जब तपाई असल काम गरिरहनु भएको हुन्छ त्यस बेला एकजनालाई भन्दा धेरैलाई सहायता गर, धेरै मानिसहरूलाई सहायता गर, किनभने पछिबाट तपाई आफै पनि समस्यामा वा विपत्तिमा पर्न सक्नुहुन्छ र त्यस बेला धेरै मानिसहरू तपाईलाई सहायता गर्नमा इच्छुक हुनेछन्। प्रभु येशूले यससँग मिल्दो जुल्दो दृष्टान्त भन्नुभयो, जुन लुका 16 अध्यायमा रेकर्ड गरिएको छ। त्यहाँ एकजना अन्यायी अधर्मी भण्डारी थिए जो वास्तवमा दुष्ट थिए। उसले आफ्नै निम्ति साथीहरू बनाए, कसरी भन्दा उसले तिनीहरूका ऋणहरूलाई कम गरिदिएर जुन तिनीहरूले उसको मालिकबाट लिएका थिए, ताकि जब उसले आफ्नो नोकरी गुमाउँदथे उनी सहायताको निम्ति तिनीहरू कहाँ जान सकुन्। यो निश्चय नै खराब दुष्ट चाल हो। अनि तीन पदमा भनिएको छ, बादल पानीले पूर्ण भयो भने त्यसले जमिनमा पानी बर्साउँछ, रूख दक्षिणमा ढल्यो भने पनि अथवा उत्तरमा ढल्यो भने पनि त्यो जहाँ ढलेको छ त्यही नै पड़ी रहन्छ। यदि वर्षाको समय छ वा वर्षा हुने जस्तो देखिन्छ भने आफूसँग छाता लिएर हिँड्दा असल हुन्छ। अनि रूखको हाँगाहरू खसेपछि वा रूख वर्षाको साथ हावाको कारण ढलेपछि यसलाई हटाउन मुस्किलको काम हो। यहाँ उनी के भनिरहेका छन्? उसको मतलब, आरम्भमै तपाईले कुनै साहसिक काम आरम्भ गर्न थाल्नुभन्दा पहिले परिस्थितिको स्पष्ट बुझाई समझ ज्ञान हुने कुरा उक्तम हो, किनभने यो आरम्भ भएपछि यसलाई कुनै फेरबदल परिवर्तन बनाउन अति नै कठिन हुन्छ। अनि चार पदमा भनिएको छ, चार पदमा, बतासको विचार गर्नेले कहिले छर्दैन औ बादलमा नजर राख्नेले कहिले कटनी गर्दैन। मतलब जुन काम तपाईँ गर्नुहुन्छ त्यसमा बडो सोच विचार र बुद्धिमान पूर्वक गर्नुहोस्। यदि कुनै मानिसले बिउ छर्न चाहन्छ, उसले तबसम्म पर्खन्दा उक्तम होला जब त्यहाँ कति पनि हावाको तीव्रता हुँदैन, ताकि बिउलाई ठिक ठाउँमा खस्नु पर्नेमा हावाले उडाइ लगेर अर्को ठाउँमा खसाइ नदियोस्। यदि कुनै मानिसले बाली फसलको कटनी गर्न थाल्छ र कटनी गर्न चाहन्छ भने उसले बाली काट्न थाल्नु हुँदैन यदि वर्षा आउने संकेत देखिन्छ भने, किनकि वर्षाले काटेको फसललाई डुबाइदिन्छ र नराम्रो गरी सडाइदिन्छ, बर्बाद गरिदिन्छ। अनि यो अनुभव हाम्रा किसान दाजुभाइहरूलाई अति नै राम्ररी थाहा भएको कुरो हो। आगे पद पाँचमा भनिएको छ, गर्भवती स्त्रीको गर्भमा शरीर बनिएको र जीवित आत्मा रहेको रहस्य त बुझ्दैनस्, त्यसरी नै सबै थोक सिर्जनु हुने परमेश्वरको कामलाई तैले जान्दैनस्। गर्भमा भ्रूणको रचना र बच्चाको शारीरिक जन्म आज पनि अति नै ठूलो रहस्यको कुरा छ। आत्मिक जन्म अझ धेरै रहस्य हो। तपाईँ जान्नुहुन्न कि कसरी आत्माले चाल चल्नुहुन्छ। प्रभु येशूले त्यो भन्नुभयो, युहन्ना 3:8 पदमा, हावा जहाँ चाहन्छ त्यतै बहन्छ, अनि तिमीले त्यसको आवाज चाहिँ सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ सो जान्दैनौ। आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ। त्यहाँ धेरै कुराहरू छन् जुन हामी जान्दैनौ। म विश्वास गर्दछु कि उसको खास पोइन्ट वा विषय बस यही हो, तपाईले नजानेका कुराले थाहा नपाएका कुराहरूले तपाईलाई शान्ति भङ्ग नगरोस्, व्याकुल नगरोस्, डिस्टर्ब नगरोस्। एउटा उदाहरण दिन चाहन्छु। कुनै पनि मानिस कुर्सीमा बस्न पर्याप्त जान्दछ। मेरो अध्ययन कोठामा अहिले खाली कुर्सी छ। म अहिले उठेर त्यहाँ गई कुर्सीमा बस्न कति पनि आपत्ति गर्दिन। अहिले त्यहाँ धेरै कुराहरू छन् जुन मलाई त्यो कुर्सीको बारेमा कति पनि थाहा छैन, म जान्दिन। मलाई यसको रचना, यसको निर्माणको बारेमा केही पनि जान्दिन। कसले यसलाई बनायो र यो कसरी त्यो बनियो मलाई थाहा छैन। कि कुर्सीको सामग्री कुन काठले बनिएको हो, कुन कुराहरूले बनिएका हुन्, कुन काँटीहरू लगाइएको छ, मलाई यो कुर्सीको बारेमा यी तमाम कुराहरूको कति पनि थाहा छैन। तर म यो कुरा अति नै राम्ररी र पर्याप्त रूपमा जान्दछु कि म त्यस कुर्सीमा बस्न सक्छु र त्यो कुर्सीले मलाई बोक्दछ, राख्दछ, अड्याउँदछ। त्यो नै वास्तवमा म कुर्सीको बारेमा जान्न चाहन्छु। त्यसकारण जुन कुरा तपाईँ जान्नुहुन्न वा बुझ्नुहुन्न वा थाहा छैन त्यसले तपाईँलाई व्याकुल नगरोस्, शान्ति भंग नगरोस्, डिस्टर्ब नगरोस्। आगे पद 7 र 8 हामी देख्छौ, ज्योति मन भावना हुन्छ, आँखाले घामलाई देख्नु राम्रो कुरा हो। कोही धेरै वर्षसम्म बाँच्छ भने उसले ती सबैमा आनन्दित बनोस्, तर उसले अन्धकारका दिनहरू पनि धेरै छन् भनी स्मरण राखोस्। कुनै दिन मित्र तपाईँ वृद्ध हुनुहुनेछ, तपाईँ सधैँ एक समान अवस्थामा रहनुहुन्न, यो तथ्यको हामी सबैले स्वीकार गर्नुपर्छ। तर उही समयमा हामीले यो कुराको याद गर्नुपर्छ र हामी मानसिक तवरमा तयार पनि हुनुपर्छ कि वृद्ध भएपछि हाम्रो शरीर शिथिल हुन्छ, कमजोर हुन्छ, हामी हरेक क्षेत्रमा अवनति हुँदै जान्छौं र हामीलाई विभिन्न समस्याहरूले आक्रमण गर्न थाल्छ, विभिन्न किसिमका रोगहरूले आक्रमण गर्न थाल्छ। तपाईँ कसैमाथि आश्रित हुनुपर्छ। वृद्ध अवस्था त्यति मजाको, त्यति आनन्दको हुँदैन। त्यहाँ धेरै निराशाका, दुःखका दिनहरू छन्। यो वास्तविकता हो र यसलाई हामीले स्वीकार गर्नुपर्छ। ज्योति मन भावना हुन्छ, आँखाले घामलाई देख्नु राम्रो कुरा हो। कोही धेरै वर्षसम्म बाँच भने उसले ती सबैमा आनन्दित बनोस्, तर उसले अन्धकारका दिनहरू पनि धेरै छन् भनी स्मरण राखोस्। अनि 9 र 10 पदमा हामी देख्छौ, ए जवान मानिस, आफ्नो युवा अवस्थामा सुखी हौ, तेरो वयस छौंजेल सुख चयन गर, तेरो मन र आँखाले तलाई बाटो देखाउ। तर यो कुरा याद राख कि यी सबै कुराको परमेश्वरले लेखा लिनुहुन्छ। असन्तुष्टताबाट तेरो मनबाट पर हटा र शरीरको दुःखलाई टकटकाइदे। बाल्यावस्था र वयस केवल व्यर्थ हुन्। जवान मानिस अहिले जीवनको हरेक क्षेत्रमा तपाईँको निर्णय बनाउने समय हो। अहिले नै तपाईँले सही चुनाव बनाउन अति नै महत्वपूर्ण हो। कति मानिसहरू बर्बादी जीवनहरू जिएका छन् र आज पनि त्यस्तै जीवन जिइरहेका छन्, किनभने तिनीहरूले आफ्नो जवानीमा गलत चुनावहरू बनाए, गलत निर्णयहरू बनाए। तपाईँको जवानीका दिनहरू रित्त खाली र व्यर्थ छन् यदि ती जवानीका दिनहरूलाई सही तरिकामा जिउनु भएको छैन भने। जीवन वरदान हो जुन परमेश्वरद्वारा हामीलाई दिइएको छ। यो अमूल्य उपहार हो, संसारमा सबभन्दा महत्वपूर्ण र सबभन्दा महान उपहार हो। यसलाई परमेश्वरको महिमाको निम्ति प्रयोग गरिनु पर्दछ। मानिसको खास अन्तिम उद्देश्य के हो? उसको खास अन्तिम उद्देश्य परमेश्वरको महिमा गर्नु र उहाँको सधैँको निम्ति, अनन्तकालको निम्ति, सनातन सनातनको निम्ति आनन्द उठाउनु हो। मित्र, आज हामीले आफ्नो यो जीवनलाई कसरी जिइरहेका छौं? के यो परमेश्वरको महिमाको निम्ति प्रयोग भइरहेको छ? के यो परमेश्वरको महिमाको निम्ति जिइरहेको छ? के यो अमूल्य जीवनलाई संसारिक कुराहरूमा, भोगविलासहरूमा, सैतानिक कुराहरूमा दिइरहेका छौं? याद राख्नुहोस्, कुनै पनि संसारिक कुराहरूले मानव जीवनलाई, मानव हृदयलाई सन्तुष्ट गर्दैन र आनन्द गर्दैन र आशिषित बनाउँदैन। त्यसले जीवनलाई बरु बर्बाद गरिदिन्छ र अन्तिममा असहाय अवस्थामा पुर्याइदिन्छ। अर्थविहीन, उद्देश्यहीन, रित्तो खाली अवस्थामा डोर्याउँछ। उसले आफ्नो जीवनको आनन्द उठाउन सक्दैन, जुनको आनन्द उठाउन परमेश्वरले दिनुभएको छ। ओ, आज कति धेरै मानिसहरूको निराश, व्याकुल र टुटेको हृदय बोझसँग जिइरहेका छन्। त्यसकारण मित्र, यदि हामी यो जीवनको आनन्द उठाउन चाहन्छौ र शान्तिको अनुभव गर्न चाहन्छौ भने संसारमा एउटै विकल्प छ, त्यसको लागि त्यो केवल प्रभु येशूमा मात्र सम्भव छ। उहाँमा रहने कामले, बनिरहने कामले, उहाँमै आश्रित हुने कामले र उहाँमा विश्वास र भरोसा गर्ने कामले हामीमा जीवनको अर्थ थपिदिन्छ र आनन्द शान्तिको अनुभव गर्छौं र जीवनको आनन्द उठाउँछौ। यो चुनाव अहिले हाम्रो जीवनमा गरौं। प्रभु आफ्नो वचन अध्ययन
जिन्दगीको मूलनै बुझ्नै नसकिने मेरो जिन्दगी जुनै नसकिने रे मेरो जिन्दगी हो मेरो निम्ति जुनु भो वहाँ मेरो निम्ति मर्नु भो वहाँ मेरो निम्ति जुनु भो तर म सही बुझ्नै सकिन उहाँको प्रेमलाई तर म सही बुझ्नै सकिन उहाँको जस्तो तिम्रो जिन्दगी
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470 35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।